Recording in progress.
الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. ٹھیک ہے, امید ہے سب نے درود شریف پڑھ لیا ہوگا کیونکہ ہم نے وہ والی آیت تلاوت کری جس میں درود شریف پڑھنے کا حکم دیا گیا ہے. ٹھیک ہے, اے ایمان والوں, تم سب نبی علیہ السلام کو کے اوپر صلاۃ و سلام پڑھو. تو اس کے ساتھ ہم کلاس شروع کرتے ہیں. اللہ تعالیٰ ہمیں جو اچھی باتیں سن رہے ہیں تو ان کے اوپر عمل کی توفیق بھی عطا فرمائے, اور جو غلط باتیں ہیں ان سے بچنے کی بھی توفیق عطا فرمائے. ٹھیک ہے, پچھلی کلاس میں ایز یوزول ہم نے کیا چیز پڑھی تھی؟ جی حمزہ, آپ نے سب سے پہلے ہاتھ بھار دیا تھا. کیا؟ بنو نظر, بنو نظیر, ناظر نہیں, نظیر, وہ والا واقعہ. یعنی وہ کیا واقعہ؟
وہ یہودیوں نے جو آپ صلی اللہ علیہ وسلم کے خلاف سازش کری تھی.
آپ صلی اللہ علیہ وسلم کے خلاف سازش کری تھی, تو پھر کیا ہوا؟
آپ نے وہ بتایا تھا کہ کوئی صحابی تھے ان کو شہید کر کے لٹکا دیا تھا, وہ بہت سارے دنوں تک وہیں پہ لٹکے رہے تھے.
ہاں, اس واقعے سے پہلے ہم نے بنو نضیر کے واقعے سے پہلے ہم نے حضرت خبیب رضی اللہ تعالیٰ عنہ کی شہادت کا واقعہ پڑھا تھا, جو کہ جن کو کہ کافروں نے کیپچر کر کے نا ان کو قیدی بنا کر کے مکہ مکرمہ میں بیچ دیا تھا ان کو, اور زید رضی اللہ تعالیٰ. جی,
بنو نضیر کو نبی صلی اللہ علیہ وسلم نے جانے کا کہہ دیا تھا.
ہاں, بنو نظیر کو نبی علیہ الصلوۃ والسلام نے مدینہ منورہ سے ایکسپیل کر دیا تھا. ٹھیک ہے, نکال دیا تھا, کیونکہ بنو نظیر نے نبی علیہ الصلوۃ والسلام کے ساتھ ایک پیس ایگریمنٹ کیا ہوا تھا, ہے نا, ایک معاہدہ کیا ہوا تھا کہ ہم آپ کو سپورٹ کریں گے اور ہم آپ کو دھوکہ نہیں دیں گے, اور ہم حتیٰ کہ یہاں تک اس ایگریمنٹ پہ لکھا ہوا تھا کہ اگر کوئی ایسا معاملہ ہوگا کہ آپ کو کسی قتل خطا کے اوپر دیت کی رقم کسی کو پے کرنی پڑے, کہ آپ کا کوئی بندہ جیسے کوئی مسلمان جو ہے اس نے اگر کسی دوسرے کو غلطی سے قتل کر دیا, اس کو کیا کہتے ہیں, قتل خطا, غلطی سے قتل کر دیا, تو شریعت میں کیا اصول ہے کہ جس کو غلطی سے قتل کر دیا گیا نا تو اس کی فیملی کو قتل کرنے والا دیت کی رقم دے گا. دیت از اے ویری ویری ہیوج اماؤنٹ, ٹھیک ہے, بہت بڑا پیسہ دینا ہوتا ہے. تو اس اگریمنٹ میں یہ بھی لکھا ہوا تھا کہ اگر مسلمانوں کو کسی کی دیت ادا کرنی پڑ جائے گی نا تو بنو نضیر والے کانٹریبیوٹ کریں گے اس کے اندر, وہ بھی پیسہ دیں گے. ٹھیک ہے, تو اسی وجہ سے نبی علیہ الصلوۃ والسلام ان لوگوں کے پاس آئے تھے کہ بھائی ایک صحابی سے جو ہے وہ غلطی سے بنو عامر کا بندہ مر گیا, دو بندے مر گئے, اس کو پتا نہیں تھا ان کو کہ بھئی ان کے ساتھ ہمارا ایگریمنٹ ہے, تو انہوں نے غلطی سے مار دیا, تو اب ہمیں دیت کی رقم دینی ہے ان کی فیملی والوں کو, یعنی بنو عامر والوں کو, تو اب آپ بھی ہمارے ساتھ مدد کریں اس کے اندر, کیونکہ اتنی بڑی رقم ہے, ہم تو نہیں وہ رقم اکیلے پے کرنا چاہتے, تو آپ بھی رقم کریں جیسے اگری ہوا ہے. تو اس وقت نا ان لوگوں نے نبی علیہ السلام کو الٹا قتل کرنے کی سازش کر لی کہ اوپر سے پتھر گرائیں گے اور نبی علیہ السلام نعوذ باللہ شہید ہو جائیں گے, اور پھر جو ہے نا سارا کا سارا معاملہ ہی ختم ہو جائے گا. نبی علیہ الصلوۃ والسلام کو جبرائیل امین نے آ کر کے بتا دیا کہ ایسا انہوں نے کیا ہوا ہے, تو آپ صلی اللہ علیہ وسلم چپکے سے اٹھے, خاموشی سے نکل کر کے مدینہ منورہ پہنچ گئے, باقی صحابہ وہیں پہ بیٹھے رہے. تو ان لوگوں کو بھی اندازہ ہو گیا, یہودیوں کو, کہ بھئی یہ تو کام خراب ہو گیا ہے, ان کو تو ان کے اللہ نے بتا دیا ہے, اب تو ہم مارے گئے. لیکن انہوں نے کہا کوئی ایسے ہی بس کچھ نہیں ہوتا, کچھ نہیں ہوتا, ہے نا, گناہ کرتا ہے بندہ, کہتا ہے کچھ نہیں ہوتا, ویسے کہتے کچھ نہیں ہوتا, گناہ کرے گا تو سزا تو ملے گی اس کو. تو پھر نبی علیہ الصلوۃ والسلام نے نا ان کے خلاف پھر باقاعدہ ایک جہاد کا اعلان کیا, اور صحابہ کو لے کر کے ان کے جو قلعے تھے ان کا محاصرہ کر لیا, اور 15 دن تک وہ محاصرہ یعنی جو سراؤنڈ کیا ہوا تھا ان لوگوں کو, تو وہ 15 دن تک تو جاری رہا. بالآخر انہوں نے کہا کہ ٹھیک ہے جی, ہم لوگ اپنے آپ کو سرنڈر کرتے ہیں. تو اس وقت نبی علیہ الصلوۃ والسلام نے ان کو کہا کہ 10 دن کے اندر اندر تم مدینہ منورہ خالی کر جاؤ, جو اپنا سامان وغیرہ, گھر کی چیزیں وغیرہ لے جانا چاہتے ہو تم لے جاؤ, हथियारों को नहीं लेकर के जा सकते अपने, ठीक है। तो अब इस कंडीशन के साथ ये लोग सब चीजें निकाल निकाल करके उखाड़ उखाड़ करके अपने घरों की वो ऊंटों के ऊपर सवार करके बिलाखिर ये लोग यहाँ से निकल गए, कुछ तो खैबर में रुक गए और ज्यादातर लोग हैं वो शाम चले गए, ठीक है जी। नबी अलैहिस्सलाम सलाम ने उनको संभालने जाने की इजाजत क्यों दी? उस वक्त नबी अलैहिस्सलाम सलाम का ये फैसला था, नबी अलैहिस्सलाम सलाम जो काम किया करते थे वो अल्लाह ताला के हुक्म से किया करते थे, है ना। तो अल्लाह ताला ने उनको दिल में ये या तो यानी ये वही फरमाई, ये इल्हाम फरमाया कि भाई इन लोगों को इस तरीके से जाने दो, ठीक है। बाकी अगर हम अकली एतबार से देखें तो ये भी हो सकता है कि इन लोगों के साथ नबी अलैहिस्सलाम की एक एग्रीमेंट था, तो इनके कुछ लोगों ने जो है वो बुरा काम किया, तो नबी अलैहिस्सलाम ने उन सरदारों को की वजह से बाकी लोगों को सजा ज्यादा नहीं दी, बस निकल जाओ तुम, यानी जस्ट गेट लॉस्ट, आई डोंट वांट टू हैव एनीथिंग टू डू विद यू, है ना। ऐसा होता है ना कि भाई चले जाओ बस यहाँ से, चले जाओ बस यहाँ से, ठीक है। तो धोखा देना इन लोगों की पुरानी आदतें थी, तो उन्होंने धोखा दे दिया था। बहरहाल तो इस वक्त जो है ना वो इनके साथ ये वाला मामला कर लिया, ठीक है। अच्छा, इसके बाद जो है जो बनू नुज़ैर का वाकया हुआ, फिर इसमें हमने आखिर में बल्कि एक और बड़ी अहम चीज पढ़ी थी, वो क्या थी?
यहूदी अंसार की, वो अंसार ने किस तरह मुहाजिरों को अपना सम्मान भी दिया, और
ठीक है मुस्तफा, बल्कि आपने ही सही जवाब भी दिया था लास्ट क्लास में इसका।
माल गनीमत तकसीम करने के लिए आपसे उस समय में बोला था कि मैं माल गनीमत मुहाजरीन में तकसीम कर दूंगा और उन्हें बोल दूंगा कि आपके घर जो
जज़ाकअल्लाह। ये भी वैसे वो छा जाने वाला आंसर था, जिस तरह दाऊद भाई ने एक दफा छा जाने वाला आंसर दिया था ना, तो मुस्तफा भाई ने भी लास्ट टाइम छा जाने वाला आंसर दिया था, यानी ऐसा आंसर जिसको के जिस तक पहुंचना जो है ना एक बड़ा मुश्किल काम था। खवातीन तो माशाल्लाह पहुंच गई, अल्लाह ताला ने उनको ये सुफत दी हुई होती है ना इसार करने की, कुर्बानी देने की, लेकिन लड़कों में उमूमन ऐसा नहीं होता, ठीक है। तो इनकी बड़ी बात थी कि माशाल्लाह ये पहुंच गए इस तक कि वाकई नबी अलैहिस्सलाम सलाम ने अंसार से कहा कि भाई अंसार अब तक जो गजवे होते रहे हैं ना उनमें तो जो माल गनीमत मिलता है वो हम इक्वली डिस्ट्रीब्यूट कर देते हैं, ठीक है, सबको इक्वल इक्वल हिस्सा मिलता है जितने लोग गजवे में शामिल हुए थे, लेकिन इस दफा मैं चाहता हूँ कि मैं माल गनीमत जो है ना वो सिर्फ मुहाजरीन में जो मक्का मुकरमा से अपने घर बार को छोड़ करके आए ना, मैं सिर्फ उनमें बांट दूं, क्योंकि वो लोग सारे के सारे गरीब मुफलिस हैं, ठीक है, और वो लोग तुम्हारे घरों के अंदर रह रही है, जाहिर है तुम लोगों ने अपने घर हाजिर किए हुए हैं, तुमने अपने बाग हासिल किए हुए हैं, तुमने जो है वो इतना उनके लिए कुर्बानियां दी हुई हैं, तो अब ये लोग जो है ना वो खुद कफील हो जाएं और ये तुम्हें तुम्हारे घरों को छोड़ दें, तुम्हारे बागों को छोड़ दें और खुद अपना काम कर लें, ठीक है। तो क्या तुम इसके लिए तैयार हो कि वो तुम्हारे घरों को छोड़ दें और माल गनीमत में उन लोगों में डिस्ट्रीब्यूट कर दूं? तो अंसार ने क्या जबरदस्त जवाब दिया, उन्होंने कहा ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम आप सारा माल गनीमत मुहाजरीन में ही तकसीम कर दें, लेकिन वो हमारे घरों को भी ना छोड़ें, वो हमारे साथ ही रहें, बिकॉज वी आर सो हैप्पी, वी आर सो प्लीज कि वो हमारे साथ रहते, ठीक है ना। इसके ऊपर नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी अंसार को क्या जबरदस्त दुआ दी कि ऐ अल्लाह अंसार के ऊपर भी रहम फरमा और अंसार की औलादों के ऊपर भी रहम फरमा, ठीक है। तो हमने फिर इसके ऊपर दुआ लेने वाली भी एक डिस्कशन करी थी कि इस तरह से ना दुआ ली जाती है, कहना तो बड़ा आसान हो जाएगा आप शेख साहब हमारे लिए दुआ कर दिएगा, अम्मी आप हमारे लिए दुआ कर दिएगा, लेकिन कोई इंसान ऐसा काम करे कि जिससे कि उसको दिल से दुआ निकल करके मिले, ठीक है। तो ये वाकया हो गया और इसके बाद फिर नबी अलैहिस्सलातु वस्सलाम जो है वो मदीना मुनव्वरा फिर वापस आ गए, ज़ाहिर है गज़वा वगैरह खत्म हो गया। अच्छा, इसके बाद जो है ना वो ये कौन से वाले महीने में हुआ था, कौन सा वाला साल चल रहा है जी साहब आप बता दें? फोर्थ हिजरी चल रहा है भाई, फोर्थ हिजरी चल रहा है। और ये वाकया जो था बनू नुज़ैर का ये कौन से साल में हुआ था, कौन से महीने में हुआ था, सॉरी साल तो हो गया फोर्थ चौथी हिजरी, ये हुआ था बिकॉज ये बड़ा इंपॉर्टेंट है ना महीनों का, याद है मुहर्रम में? नहीं, ये वाला वाकया मुहर्रम में नहीं हुआ था, मुहर्रम का जो वाकया था वो तो पहला वाला वो जो 10 सहाबा को भेजा था नबी अलैहिस्सलातु वस्सलाम ने यकुम मुहर्रम को, नहीं यकुम खैर मुहर्रम से वाकया सारे शुरू हुए हुए थे, बहुत सारी चीजें हुई थी। अब जो है ना ये वाकया हुआ था,
ठीक है, कहते हैं जिस तरह उनकी लाश को लटका दी वो जो महीने थे उनके बाद, तो 3 महीनों के बाद ही हुआ।
وہ والا واقعہ نا, وہ جو خبیب رضی اللہ عنہ کو شہید کیا تھا. ہاں تو وہ تو پیچھے ہو رہا تھا نا, وہ تو مکہ مکرمہ میں ہو رہا تھا. اب جو ہم ٹائم لائن جو بنا رہے ہیں نا مدینہ منورہ کے اندر کیسے 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 واقعات ہوئے, تو وہ تو مکہ مکرمہ میں پیچھے چل رہا تھا, خبیب رضی اللہ عنہ کو انہوں نے پکڑ لیا, پھر اس کے بعد جب سفر کا مہینہ ختم ہو گیا تو پھر ان کو شہید کر دیا. پھر 40 دن کے بعد زبیر رضی اللہ عنہ گئے اور مقداد رضی اللہ عنہ بھی گئے ان کی لاش کو لے کر کے وہاں سے, وہ وہاں پہ چل رہا ہے, پیرلل میں چل رہا ہے کہتے ہیں نا ساتھ ساتھ. یہاں پہ مدینہ منورہ میں کیا واقعات ہو رہے ہیں کہ جب یہ بنو نضیر کا واقعہ ختم ہوا, یہ شروع ہوا تھا سفر کے مہینے میں, سفر ٹھیک ہے, اور سفر کے بعد پھر کون سا مہینہ آتا ہے, محرم, سفر, ربیع الاول ہے نا. تو ربیع الاول نبی علیہ الصلوۃ والسلام نے تھوڑا سا سکون کے ساتھ گزارا, ربیع الاول کے بعد ربیع الثانی ہوتا ہے اور اس کے بعد پھر جمادی الاول, ٹھیک ہے. تو ربیع الاول گزارا, ربیع الثانی گزارا 2 مہینے, اور جب جمادی الاولی شروع ہوا تو اس کے اندر پھر نبی علیہ الصلوۃ والسلام جو ہیں وہ مدینہ منورہ کے اندر ہی تھے کہ آپ صلی اللہ علیہ وسلم کو خبر ملی کہ غطفان کا جو قبیلہ ہے نا, غطفان جس کا ہم پہلے بھی 3 ہجری کے اندر واقعہ پڑھ چکے ہیں, قبیلہ بنو غطفان, تو اس کی 2 سب شاخیں تھیں جن کا نام تھا بنی محارب اور بنی ثعلبہ, ٹھیک ہے. ان دونوں نے جو ہے نا وہ آپ کے لیے پھر لشکر جمع کرنا شروع کر دیا, پھر جو ہے مدینہ منورہ کے اوپر اٹیک کرنے کے لیے تیار ہو گئے, ٹھیک ہے. تو اس وقت آپ صلی اللہ علیہ وسلم 400 صحابہ کو لے کر کے اس طرف روانہ ہوئے, بنو غطفان کی طرف.
یہ
ربیع الثانی میں نہیں, یہ جمادی الاولی, ربیع الثانی کے بعد جو ہوتا ہے جمادی الاولی, ٹھیک ہے. تو یہ جو غطفان کا علاقہ تھا یہ بھی نجد کے پروونس میں آتا ہے, ٹھیک ہے نا, جو پورا عربین پینسولا ہے نا, جزیرت العرب جس کو کہتے ہیں, تو اس کے اندر بڑے بڑے ریجنز ہیں, پروونسز بھی ان کو آپ کہہ سکتے ہیں, آج کل پروونسز کہتے ہیں ان کو, ٹھیک ہے, منطقہ عربی میں, منطقہ ریاض, منطقہ شرقیہ, منطقہ مکہ مکرمہ. تو بڑے بڑے ریجنز کون سے بنتے ہیں اس ایریا کے اندر, ایک تو بنتا ہے جس کو کہ حجاز کہتے ہیں, حجاز. حجاز کے ریجن کے اندر کون کون سے امپورٹنٹ پلیسز ہیں, اور یمبو بھی اسی میں ہی آتا ہوگا, ایک بہت بڑی جگہ کو تو بھول ہی گیا, جدہ, ٹھیک ہے, جدہ, مکہ مکرمہ, مدینہ منورہ, طائف, یہ میجر سٹیز جو ہے نا یہ سارے کے سارے حجاز کے اندر آتے ہیں. اور پھر حجاز کے بعد ایک بہت بڑا ریجن جو ہے وہ نجد کا ریجن کہلاتا ہے. نجد کے اندر جو ہے وہ ریاض کا پورا ایریا آ جاتا ہے, قصیم کا پورا ایریا آ جاتا ہے, اور اس طرح کے بڑے بڑے جو اور یہاں پہ بہت سارے اور سٹیز بھی ہوں گے. تو یہ نجد کا ایریا ہے. پھر اس کے بعد شرقیہ کا ایریا جو ہے نا وہ ایسٹرن پروونس ہے ان کا, جہاں پر کہ وہ دمام آج کل اور خبر اور باقی قطیف اور یہ سارے جگہ جو ہے وہ ایسٹرن ریجن ہے. پھر ایک ساؤتھ کا ریجن بھی ان کا ہے, وہ البن کیا کہتے ہیں اس کو, اسیر. اچھا, بہرا, تو یہ جو غطفان تھا یہ بھی نجد کے ایریا کے اندر تھا. تو نبی علیہ الصلوۃ والسلام 400 صحابہ کو لے کر کے جب یہاں پر گئے نا, تو وہاں پر لڑائی نہیں ہوئی, وہ لوگ ڈسپرس ہو گئے, تو لڑائی کی ضرورت نہیں پڑی. اچھا, یہ جو غزوہ کہلاتا ہے نا جس میں نبی علیہ الصلوۃ والسلام 400 لوگوں کو نکلے نا, تو اس کے اندر ایک خاص بات اور بھی تھی کہ یہ جو ریجن تھا یہ نجد کا ریجن, یہ کیا ہے, یہ کیا ہے, کل لاسٹ کلاس میں بتایا تھا, یہ پلاٹو ہے, ٹھیک ہے. اور پلاٹو کیسا ہوتا ہے, پھر
ماؤنٹین جیسا
ہوتا ہے, اوپر سے فلیٹ ہوتا ہے, ریز پیس آف لینڈ, بہت بڑا ایریا جو کہ تھوڑا سا اونچا ہو, ٹھیک ہے.
چھوٹے پلیٹو مکہ مکرم مدینہ میں جا رہے ہوتے تو
گنجا پہاڑ آتا ہے, گنجا پہاڑ, وہ چھوٹے چھوٹے آپ ان کو پلیٹو کہہ سکتے ہیں. لیکن اس کی خاص بات کیا ہے کہ یہ پتھر ہے, پیور پتھر, راک, ٹھیک ہے. تو اب اس راک کا مطلب کیا ہے کہ بڑا, یعنی وہاں پہ چلنا, وہ نرم نرم لینڈ ہوتی ہے نا, تو اس کے اوپر چلنا آسان ہوتا ہے, آپ کے پیروں کو زخم وخم زیادہ نہیں آتے. لیکن پیور راک کے اوپر اگر آپ چلتے ہیں, چٹیل پہاڑ, چٹیل میدان, تو ظاہر ہے کہ پھر آپ کے جوتے تو پھٹ جائیں گے نا, چپلیں وغیرہ پھٹ جائیں گی. تو ان لوگوں کا یہی حشر ہوا کہ ان لوگوں کے جوتے چپلیں جو تھیں نا وہ پھٹ گئیں صحابہ کرام کی, اور ان کو جو ہے نا ان کے اوپر پھر جو زخم آنے شروع ہوئے, تو انہوں نے کپڑے پھاڑ پھاڑ کر کے چیتھڑے کہتے ہیں, پھٹے چھوٹے چھوٹے جو پیسز ہوتے ہیں کپڑوں کے, جن کو ہم ڈسٹنگ کے لیے استعمال کرتے ہیں گھروں کے اندر, ٹھیک ہے, بنیان وغیرہ پھاڑ لیتے ہیں جب وہ پرانی ہو جاتی ہے, ٹھیک ہے. تو چیتھڑوں کو جو ہے نا وہ پھاڑ پھاڑ کر کے اپنے پیروں کے اوپر ان کو باندھنا پڑ گیا, ठीक है, तो ये चीथरों को ना अरबी में कहते हैं रुका, ठीक है, तो इस वजह से इस गजबे का एक और नाम है जातुर रुका, ठीक है, यानी चीथड़ों वाला गजबा, चीथड़ों वाला गजबा, सही जी।
घोड़ों और कैमल्स पे सफर नहीं कर रहे,
घोड़े और कैमल्स तो वैसे भी बहुत कम ही होते थे ना इन लोगों के पास, ठीक है, तो ये ज्यादातर जो है वो पैदल ही सफर कर रहे होते थे, जैसे गजवा उहद के अंदर बस थोड़े से घोड़े थे, बदर के अंदर तो एक ही घोड़ा था, ठीक है, इस तरह से बहुत ही कम के साथ।
इस गजबे का नाम क्या था?
इस गजबे का नाम जातुर रुका ही कहते हैं, ठीक है, जातुर रुका। अच्छा, तो इसके ऊपर एक बड़ा अहम लेसन, लेसन जो हमें मिलता है नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से, पहले भी हम बात कर चुके हैं ना उसके ऊपर कि मक्का मुकरमा में इतनी मुश्किलात थी, इतनी जो है वो लड़ाई, वो पिटाइयां होती थी, लड़ाइयां तो नहीं होती थी वहां पे पिटाइयां होती थी, और इतना बुरा भला जो है वो लोग कह रहे होते थे, ठीक है, तो बड़ी मुश्किल जिंदगी थी मक्का मुकरमा में। लेकिन जब मदीना मुनवरा आ गए, तो मदीना मुनवरा आने के बाद क्या हुआ, मदीना मुनवरा में वो मक्का मुकरमा के मुशरिकीन तो नहीं थे, ठीक है ना, तो यहाँ पर आकर के एक सुकून हो गया उन लोगों से, यहाँ पर बाकायदा हुकूमत कायम हो गई, अपनी सल्तनत कायम हो गई, रियासत कायम हो गई, ठीक है। लेकिन उसके बाद क्या हुआ कि मुसलमान जो है फिर मीठी नींद सो गए, है ना, आराम से जो है वो सुबह उठते थे, आराम से जो है वो चिल करते थे, चाय पीते थे, और उसके बाद फिर सोचते थे कि अब क्या करना चाहिए, ऐसा तो नहीं हुआ बिल्कुल,
वो बार बार लोग हमले करते रहे,
बार बार मुस्तकिल का एक खौफ था, मुस्तकिल का ना वो एक एक यानी एक्सपेडिशन मुस्तकिल हो रहे हैं, थोड़े हर थोड़े दिन के बाद चलो भाई निकलो, ठीक है, कभी यहाँ पे भेज रहे हैं 20 लोगों को भेज रहे हैं, कहीं पे 400 लोगों को भेज रहे हैं, कहीं पे जो है वो 3,000 लोगों के साथ उहद की तरफ निकल रहे हैं, कभी जो है वो बदर की तरफ काफिला लूटने के लिए निकल रहे हैं, कभी कहीं निकल रहे हैं, कभी कहीं निकल रहे हैं, यानी चैन की जिंदगी नहीं मिली। मदीना मुनव्वरा में रियासत कायम हो जाने के बाद भी चैन की जिंदगी बिल्कुल भी नहीं मिली, ठीक है, तो इसके ऊपर हमें अपने हजरत पीर ज़ुल्फ़िकार अहमद नक्शबंदी दामा बरकातहुम का एक कौल याद आता है ना, वो कौल क्या कौल होगा अगर किसी ने सुना है तो वो हमें याद दिलाए, कि यहाँ पे इन्होंने लिखा है कि पैरों पे कपड़े क्यों बांधे और उसको अरबी में क्या कहते हैं, कहते तो रुका है या रका भी हो सकता है, लेकिन हजरत अगर नहीं तस्सीह करते रुका ही होगा, रुका, ठीक है, रुका जो है ना वो चीथड़ों को कहते हैं, उन्होंने कपड़े क्यों बांधे थे, क्योंकि उनके पैरों में से खून रसना शुरू हो गया था, वो जख्मी हो गए थे उनके पैर, और चप्पलें जूते वगैरह जो है वो उनके अंदर सुराख हो गए थे फट फटा करके, जिस तरह से इस वजह से उन्होंने बांधे थे, ठीक है। तो हमारे हजरत ना एक बड़ी जबरदस्त बात फरमाते हैं, ठीक है, वो क्या कि ये जो दुनिया है ना, दुनिया की जिंदगी, ये दुनिया की जिंदगी ये आराम की जगह नहीं है, ये दुनिया की जिंदगी किस चीज के लिए है, ये है ये काम की जगह है, ये दुनिया काम की जगह है, और काम के साथ साथ अगर आप और कुछ कहना चाहें तो इम्तिहान की जगह है, ये टेस्ट की जगह है, ये एग्जाम रूम है, ठीक है, टेस्ट रूम है, तो ये दुनिया तो काम की जगह है, आराम किधर मिलेगा ईमान वाले को, अगर इस दुनिया के अंदर काम किया अल्लाह की रजा के मुताबिक तो ऐसे शख्स को कहाँ आराम मिलेगा, कब्र में आराम मिलेगा, कब्र में आराम मिलेगा, तो दुनिया काम की जगह है, कब्र आराम की जगह है, ठीक है, कब्र में फिर सोना भी होगा और चिल करना भी होगा, है ना, वहां पे फिर दावतें भी होंगी, मुलाकातें भी होंगी, ठीक है, सब कुछ होगा उधर, और फिर इनाम किधर मिलेगा, ठीक है, इनाम जो है ना, जो असल इनाम है वो कब्र में भी नहीं मिलेगा, कब्र में हाँ बस खिड़की उड़की खुल जाएगी, थोड़ा सा मुलाकात शुलाकातें हो जाएंगी अपने दोस्तों के साथ, है ना, नेक लोगों के साथ मजलिसें मिल जाएंगी उनकी, लेकिन असल इनाम तो जन्नत में मिलेगा, तो जन्नत है इनाम की जगह, ठीक है, दुनिया है काम की जगह, कब्र है आराम की जगह, और जन्नत है इनाम की जगह, ठीक है। तो सहाबा कराम का यही मामला था कि दुनिया में मुस्तकिल काम, वहां से मक्का मुकरमा से निकल भी आए, हिजरत कर भी ली, फिर भी काम खत्म नहीं हुआ, चले तो ये वाकया हुआ ना, तो इसके बाद फिर जब वहां से वापस आ रहे थे ना गफ़फ़ान के इलाके से, तो फिर एक वाकया हुआ जो कि पहले भी हो चुका था, لیکن اس کے اوپر علماء کا اختلاف ہے کہ کیا یہ واقعہ 3 ہجری میں ہوا تھا یا یہ واقعہ اس وقت 4 ہجری میں ہوا تھا. کیا ہوا کہ جب یہ لوگ واپس آ رہے تھے تو پھر نبی علیہ السلام والسلام اور صحابہ نے ایک جگہ پہ تھوڑا سا ریسٹ کرنے کے لیے رکے تھے, تو وہاں پر نا پھر آرام سے لیٹ ویٹ گئے تھے, اور نبی علیہ السلام والسلام نے بھی اپنی تلوار جو ہے وہ درخت کے اوپر ٹانگ دی تھی. ٹھیک ہے, تو دشمن لوگ جو ہیں قبیلہ غطفان کے لوگ جو ہیں وہ دور سے دیکھ رہے تھے, انہوں نے دیکھا کہ بھئی یہ مسلمان لوگ جو ہیں وہ ذرا آرام کر رہے ہیں, لیٹ گئے, اور ان کے نبی علیہ الصلوۃ والسلام بھی لیٹ گئے اور ان کی تلوار جو ہے نا وہ اوپر ٹنگی ہوئی ہے. تو ان میں سے ایک بندہ تھا جس کا نام غورث بن حارث تھا. ٹھیک ہے, صحیح بخاری کے اندر اس کا نام غورث بن حارث لکھا ہوا ہے. تو یہ بندہ جو ہے نا وہ نبی علیہ الصلوۃ والسلام کے قریب آیا اور اس نے آپ صلی اللہ علیہ وسلم کی تلوار کو وہاں سے لے لیا, ٹھیک ہے نا, جہاں پہ لٹکی ہوئی تھی, اور نبی علیہ الصلوۃ والسلام کی آنکھ اس وقت کھل گئی. ٹھیک ہے, اس کی آرٹ وغیرہ کچھ ہوئی ہوگی, آپ صلی اللہ علیہ وسلم کی آنکھ کھل گئی, تو اس نے نبی علیہ الصلوۃ والسلام سے کہا کہ تمہیں کون بچائے گا آج, مجھ سے تمہیں کون بچائے گا. ٹھیک ہے, میرے ہاتھ میں تلوار ہے اور تمہارے پاس کچھ بھی نہیں ہے اور میں اب تمہیں مارنے والا ہوں, کون ہے جو کہ تمہیں بتا سکتا ہے؟ تو کیا ادھر جواب دیا ہوگا؟ جی آپ بتائیے صاحب. اللہ. ٹھیک ہے, نبی علیہ السلام جواب دیا اللہ. ٹھیک ہے, اور حدیث میں یہ بھی ہے کہ جب نبی علیہ السلام نے جواب دیا نا تو اس کے ہاتھ سے تلوار گر گئی, اور کیا ہوا حمزہ؟ ہمارا اچھا سوری, میں نے آپ کا اصل میں ریحان کے بجائے حمزہ کہہ دیا تھا, آپ ہی سے پوچھنا چاہ رہے تھے. ہاں پیچھے سے نہیں, آگے سے مکہ مارا اس کو, سینے کے اوپر آ کر کے یوں کر کے جبرائیل علیہ السلام مکہ مارا, وہ گر گیا. ٹھیک ہے نا, یعنی اس کو فیل ہوا اتنا زیادہ, ظاہر ہے ایسے نہیں کہ وہ خامخواہ میں گر گیا, بلکہ مکہ اس کو فیل ہوا اور وہ گر گیا, اور وہ گرا تو اس کے ہاتھ سے تلوار گر گئی. نبی علیہ السلام نے اس تلوار کو اٹھا لیا اور پوچھا اب تمہیں میرے ہاتھ سے کون بچائے گا. ٹھیک ہے, تو وہ تو کافر تھا اور اس کے تو ڈر کے مارے جو ہے نا وہ ایسی آسان خطا ہو گئے, تو اس نے آپ بڑے اچھے ہیں اور آپ تو بڑے کریم ہیں اور کریم کی اولاد ہیں, یہ ہیں وہ ہیں.
اس بندے کا نام کیا تھا؟
اس بندے کا نام جو ہے نا وہ اس حدیث کے اندر غورث نام ہے, غورث بن حارث. ٹھیک ہے, لیکن جو پیچھے واقعہ تھا 3 ہجری کے اندر, تو وہاں پر اس کا نام دعسور لکھا ہوا تھا. تو یہ دو الگ الگ جگہوں پر حدیثوں کے اندر موجود ہے. ٹھیک ہے, اس وقت جو تھا نا دعسور وہ سردار تھا. ٹھیک ہے نا, تو وہ جو واقعہ نا وہ یہ ہے کہ قبیلے کے لوگوں نے سردار کو بھیجا تھا کہ تم جاؤ, تو دعسور آیا تھا اور وہ اس وقت اپنی تلوار لے کر کے آیا, اس نے نبی علیہ السلام کی تلوار نہیں نکالی تھی. ٹھیک ہے, اپنی تلوار سے جو ہے وہ نبی علیہ السلام کو اس نے للکارا تھا, تو آپ صلی اللہ علیہ وسلم رٹ گئے تھے. ٹھیک ہے, اچھا جی, جبرائیل punch badly on his chest. جی ٹھیک ہے, ماشاء اللہ. اچھا تو یہ جو بندہ تھا پھر اس کے بعد مسلمان ہو گیا تھا. ٹھیک ہے, تو یہ واقعہ 3 ہجری کے بیان کے اندر بھی گزر چکا ہے. کچھ حضرات کہتے ہیں کہ یہ ایک ہی واقعہ ہے, اور کچھ حضرات یعنی کچھ علماء کرام کہتے ہیں کہ نہیں یہ دو الگ الگ واقعے ہیں. ٹھیک ہے, آپ کچھ پوچھ رہے تھے؟
یہ پچھلی بار تو بارش کی وجہ سے ہوتا, بارش تھی تو کپڑے گیلے ہو
گئے. ہاں پچھلی بار میں یہ ہوا تھا کہ جب وہ لوگ واپس آ رہے تھے نا غزوہ سے, تو بارش ہوئی تو کپڑے جو ہے وہ گیلے ہو گئے تھے, تو نبی علیہ الصلوۃ والسلام نے اپنے اوپر ہی کے جو کپڑے ہوتے ہیں نا, جیسے اوپر سے آپ نے کچھ شال وال پہنی ہوئی ہے کچھ, تو وہ سب سکھانے کے لیے ٹانگ دیے تھے, درخت وغیرہ کے اوپر ٹانگ دیے تاکہ وہ سوکھ جائیں. تو اس وقت پھر اس بندے نے داسور نے آ کر کے ایسا کام کیا تھا, لیکن اس واقعے کے اندر بارش کا بھی ذکر نہیں ہے, بس ایسے ہی آپ صلی اللہ علیہ وسلم آرام فرما رہے تھے. اچھا ایک اور واقعہ واپسی کے سفر میں یہ ہوا کہ جب رات ہو گئی اور نبی علیہ الصلوۃ والسلام باقی لشکر کے ساتھ جو ہے وہ آرام فرما رہے تھے رات کے وقت میں, تو آپ صلی اللہ علیہ وآلہ وسلم نے اپنے دو صحابہ کو جن کا نام تھا عمار بن یاسر, بڑے مشہور صحابی ہیں ابتدائی, عمار بن یاسر رضی اللہ تعالیٰ عنہ اور عباد بن بشر رضی اللہ تعالیٰ عنہ. ٹھیک ہے, یا بشر یا بشر, عباد بن بشر یا اور عمار بن یاسر, تو ان دونوں کو جو ہے نا وہ حفاظت کے اوپر مامور کیا. ٹھیک ہے, کوئی ایسی جگہ تھی پہرا دینے کے اوپر. ٹھیک ہے, کہ نبی علیہ الصلوۃ والسلام جو ہے وہ جیسے ایک ویلی کے اندر ہیں, اور اس ویلی کے اندر آنے کا جو راستہ ہوتا ہے نا وہ یوزلی دو پہاڑوں کے درمیان, اس کو درہ کہتے ہیں. ہمارے ابھی بڑا مشہور ایک درہ خیبر پاکستان کے اندر ہے. ٹھیک ہے, جس علاقے کی ابھی ساری بات ہو رہی تھی پشاور اور شرح کی, تو درہ ہوتا ہے جو کہ دو پہاڑوں کے درمیان کا راستہ ہوتا ہے, اور اس راستے سے گزر کر کے आप एक वैली सी जगह पे जाते हैं। तो यहाँ पे नबी अलैहिस्सलाम ने आराम फरमाया और दर्रे के ऊपर जो है ना अम्मार बिन यासिर और इबाद बिन बशर को जो है वो पहरे के लिए खड़ा कर दिया कि कोई बाहर से आकर के हमारे ऊपर हमला ना कर ले। ठीक है, तो जब रात हो गई ना तो अम्मार बिन यासिर रज़ियल्लाहु तआला अन्हु तो सो गए कि भाई हम लोग टाइम डिवाइड कर लेते हैं, इस वक्त तुम लोग तुम जागो और पहरा दो, फिर उसके बाद जब तुम जागोगे तुम सो जाओगे तो फिर मैं जाकर के उस पर पहरा दूंगा, ठीक है, वरना ऐसा ना हो कि हम दोनों ही थक करके दोनों ही सो जाएं तो फिर तो पहरा नहीं दे सकेंगे। तो अमार बिन यासिर रज़ियल्लाहु अन्हु सो गए और इबाद बिन बशर रज़ियल्लाहु अन्हु जो थे तो वो थोड़ी देर में उनको अल्लाह अल्लाह याद आना शुरू हो गया, ठीक है, कि भाई मैं बैठा हुआ हूँ, कोई है तो नहीं यहाँ पे। उनके जहन में जो है वो बात नहीं आई कि मुझे किस लिए नबी अलैहिस्सलाम ने यहाँ पे बैठाया है, उनको अल्लाह ताला याद आया, उन्होंने जो है ना वो नमाज की नियत बांध ली, ठीक है, और नमाज पढ़ना शुरू हो गए, तिलावत करना शुरू हो गए। ठीक है, इतनी देर में क्या हुआ कि कोई दुश्मन का बंदा जो था ना वो वहां पे आ गया और उसने आकर के देखा कि भाई यहाँ दर्रे के ऊपर ना बस एक बंदा तो सो रहा है मुसलमानों का और एक जो है वो नमाज पढ़ रहे हैं, तो उसने कहा कि इस बंदे को जो है ना मैं गिराता हूँ, उसके बाद फिर मैं अपने दोस्तों को बुलाऊंगा और हम हमला करेंगे। उसने ना वहीं से बैठे बैठे तीर मारा तो इनके यानी जो इबाद बिन बशर थे ना उनको आकर के वो तीर लगा। ठीक है, इन्होंने क्या किया, तीर को पकड़ा अपने हाथ से, निकाला और अपनी नमाज कंटिन्यू करी। ठीक है, जब तीर लगता है तो भाई वो तो घुस गया ना आपके बर्दन बदन के अंदर और वो शार्प उसका एज होता है, तो जाहिर सी बात खून निकलना शुरू हो गया उनको, तीर एंड किया, उन्होंने निकाला, नमाज अपनी कंटिन्यू। उस बंदे ने दूसरा तीर मारा, दूसरा भी आकर के लगा, इन्होंने दूसरा तीर भी बाहर निकाल दिया, खून निकल रहा है और ये नमाज कंटिन्यू कर रहे हैं। ठीक है, अब आप पूछ रहे होंगे कि वजू तो नहीं टूट गया उनका, ये पूछ रहे थे शाफी मसलक में नहीं टूटता वो शाफी थे नहीं, पहला उनकी के जहन जो थे वो नमाज के अंदर था। ठीक है, तो दूसरा तीर भी निकाल लिया, अब उसके बाद जो है ना उसने तीसरा तीर मारा। जब तीसरा तीर मारा ना, अब इनको ख्याल आया कि यार ये मैं क्या कर रहा हूँ, मैं नमाज पढ़ रहा हूँ, नबी सल्लल्लाहु अलैहि वसल्लम तुम्हें पहरे के लिए लगाया था, कहीं ऐसा ना हो कि मैं तो तीसरे तीर के बाद मर जाऊं और ये दुश्मन जो है वो हमला करे, मुसलमानों का नुकसान हो जाए। तो अब उन्होंने ना जल्दी से नमाज खत्म करी और अम्मार बिन यासिर को जगाया कि भाई दुश्मन आया हुआ है, वो मुझे तीन बार, उन्होंने कहा तुमने मुझे पहले क्यों नहीं जगाया, उन्होंने कहा भाई मैं तो नमाज में था, अगर मुझे इस बात का ख्याल नहीं आता ना कि कहीं ऐसा ना हो कि वो लोग हमला कर दें, तो मैं तो जब तक अपनी नमाज मुकम्मल नहीं करता ना मैं तो मैं नहीं उठाने वाला। ठीक है ना, मुझे इतना मजा आ रहा था नमाज के अंदर, इतना मजा आ रहा था कि ये तीर वीर तो उसके सामने कोई ऐसी तीर रखते। तो बहरहाल जब उन्होंने उठा दिया अम्मार बिन यासिर को तो उस बंदे ने देखा कि अच्छा आप दोनों उठ गए हैं और नमाज भी इनकी खत्म हो गई, वो भाग गया वहां से। ठीक है ना, अपने साथियों साथियों को लेकर के जो भी थे वो सब वहां से गायब हो गए। अच्छा, तो ये वाकया हुआ फिर जुमादियुल उला 4 हिजरी के अंदर। ठीक है, तो अब नबी अलैहि सलाम वापस आ गए मदीना मुनव्वरा और फिर जुमादियुल उला, जुमादियुल उखरा और फिर उसके बाद रजब का महीना आता है। तो रजब के महीने भी नबी अलैहि सलाम वहीं पर मुकीम रहे। रजब के बाद कौन सा महीना आता है भाई, इस महीने में हम अब हैं, शाबान का महीना है ना, शाबान का महीना आ गया। अब शाबान के महीने में फिर नबी अलैहि सलाम को एक बात जो पहले से याद ही होगी लेकिन अब ख्याल आया कि तकरीबन 1 साल हो गया है, किस वाकये को, तकरीबन 1 साल होने वाला है अब जो है वो रमजान का महीना आने वाला है और रमजान के महीने में तो वैसे भी मुसलमानों ने रोजे रखने होते हैं और अनलेस के कोई हमला हमला हो जाए को। बहरहाल शाबान के महीने में नबी सल्लल्लाहु अलैहि वसल्लम ने सोचा कि पिछले साल जो उहद का की लड़ाई हुई थी ना, तो उहद से जाते जाते अबू सुफियान ने कहा था नबी अलैहिस्सलाम सलाम को जोर से, जो नहीं वो आवाजें दे दे करके वो सवाल पूछ रहा था और सब कुछ कर रहे थे। ठीक है, तो उन्होंने कहा था कि अगले साल फिर उहद फिर बदर में मिलेंगे। बड़ा वो खुश थे मुशरिकीन के, भाई हमने इतने सारे मुसलमानों को शहीद कर दिया है और हम जो है वो ये जंग जीत गए हैं, तो इस ज़ोम के अंदर ना इस गुमान में कि जी हम तो गालिब आ गए मुसलमानों के ऊपर, तो वो जाते जाते जो है ना वो कह के चले गए कि हम अगले साल बदर में मिलेंगे, फिर से लड़ाई होगी हमारी। ठीक है, अब नबी अलैहिस्सलाम सलाम ने तो कहा कि ठीक है ओके मिलेंगे फिर इंशाल्लाह। सही जी, उसने उहद की लड़ाई में बदर का कहा था, क्योंकि बदर शायद इस वजह से कहा था बदर का, क्योंकि बदर जो है ना वो एक दरमियान की जगह है, ठीक है, इधर से भी मदीना मुनव्वरा से भी आ सकते हैं, मक्का मुकरमा से भी आ सकते हैं। ओहद जो था वो तो मदीना मुनव्वरा का बिल्कुल लाइक बॉर्डर ही था ना, आउटस्कर्ट्स ही ओहद बनता है। तो उन्होंने एक दरमियान का एक जगह जो है वो अपने ध्यान में तय करके कहा जी बदर में मिलेंगे।
आपने ये बताया कि दो वाक्य वाकया है जिनके अंदर इजराइल और इस्लाम का वाक्य दोनों में मुकाम एक है।
नहीं, दोनों वाकयात के बारे में यही लिखा हुआ है कि जिब्रील अलैहिस्सलाम ने आके मुक्का मारा, ठीक है, उसमें भी यही लिखा है और इसमें भी यही लिखा है जी।
पहले वाले में पीछे वाले
पीछे का तो मुझे नहीं पता है, या तो याद नहीं आ रहा, एक ही तरह ही वो सीने के ऊपर मारा मारा था, यहाँ पे मुझे याद था जी। उहद शवाल में हुई थी ना, उहद शवाल में हुई थी, बदर जो है वो रमजान में हुई थी, 17 रमजान में। तो अब नबी अलैहिस्सलाम ने शाबान में ये फैसला किया कि अब हम जाएंगे और उनके साथ जो तय हो गया था ना, क्योंकि नबी अलैहिस्सलाम ने भी आगे से जवाब यही दिया हाँ ठीक है हम अगले साल बदर में मिलेंगे। अच्छा, बदर में मिलने की एक और वजह ये भी हो सकती है जो उनके जहन में आया अबू सुफियान के, कि भाई हम चूंकि बदर में इन्होंने हमें शिकस्त दी थी ना, तो अब हम चूंकि अब यानी हम जीत गए तो अब हम बदर में भी जाकर के इनको शिकस्त देंगे, ताकि बदर की शिकस्त का भी एग्जैक्ट बदला भी हो जाए। तो शायद इस वजह से उन्होंने जो है वो बदर का नाम लिया कि बदर में मुलाकात होगी। ठीक है, तो नबी अलैहिस्सलाम तो बदर के लिए जो है वो तैयार हो गए और 1500 सहाबा को अपने साथ लेकर के शाबान के अंदर बदर की तरफ रवाना हो गए। ठीक है, वहां पर पहुंचे, जाहिर है अबू सुफियान तक खबर भी पहुंचा दी कि भाई हम तो आ गए हैं, लेकिन अबू सुफियान अपने लश्कर के साथ आए ही नहीं। ठीक है, वो हुआ ये कि वो जो साल था ना वो मक्का मुकरमा वालों के ऊपर एक बड़ा मुश्किल साल था, उसमें वहां पे तहत पड़ा था और चीजें जो है वो पहुंच नहीं सकी थी और चीजों की जो है वो प्राइसेस भी, इन्फ्लेशन जो है वो राइज हो गई थी, पाकिस्तान की तरह महंगाई हो गई थी, गिरानी हो गई थी। ठीक है, तो अबू सुफियान का वैसे भी जो है ना वो दिल नहीं था जाकर के लड़ने का, तो उन्होंने बहाना बना दिया कि जी ये साल जो है ना ये तो लड़ने वड़ने का साल नहीं है, तो हम जो है ना वो लड़ने नहीं जाएंगे। लेकिन एट द सेम टाइम उन्होंने ये किया कि एक बंदा था जिसका नाम था नईम बिन मसूद, ठीक है, नईम बिन मसूद को जो है ना उन्होंने खूब पैसे वैसे दे करके भेजा मदीना मुनव्वरा। ठीक है, ये खबर फैलाने के लिए कि अबू सुफियान जो है ना वो बहुत बड़ा लश्कर लेकर के मदीना मुनव्वरा के ऊपर हमला करने वाले हैं, हालांकि कोई हमला वमला नहीं करने वाले थे। तो नईम बिन मसूद को उन्होंने क्या बना के भेजा, प्रोपेगेंडा, है ना, ये वॉर्स के अंदर जो है ना ये प्रोपेगेंडा एक बड़ी जबरदस्त चीज होती है। इससे क्या होता है कि दुश्मन के ऊपर रोब डालना किसी ऐसी चीज के जरिए से जो कि आप कर नहीं रहे, कोई है नहीं हकीकत, लेकिन बस रोब डालने के लिए, डराने के लिए प्रोपेगेंडा करते हैं। ठीक है, उन्होंने नईम बिन मसूद को जो है वो प्रोपेगेंडिस्ट के तौर पर मदीना मुनव्वरा भेजा जी। प्रोपेगेंडा हलाल होता है, प्रोपेगेंडा जो है वो एक्चुअली हलाल नहीं होता है। ठीक है, प्रोपेगेंडा हलाल नहीं होता, ये एक जरा डिफरेंट चीज है।
क्योंकि उसमें धोखा है।
प्रोपेगेंडा में धोखा खाली नहीं है, प्रोपेगेंडा के अंदर जो है ना वो झूठ वाला मामला ज्यादा है। ठीक है, अब इसकी जरा डिटेल बाद में फिर इसके ऊपर बात हो सकती है, लेकिन धोखा हलाल है। ठीक है, धोखा देना जंग के अंदर हलाल है, जंग के बाहर हलाल नहीं। ठीक है, लेकिन प्रोपेगेंडा जो है ना ये एक्चुअली यानी ये कोई फाइटिंग के दौरान वाला धोखा नहीं है, ये इस लाइक कुछ है ही नहीं और आप जो है वो बिल्कुल जो है ना वो आपने एक झूठी खबरें फैलानी शुरू कर दी किसी के बारे में। ठीक है, तो ये एक डिफरेंट किस्म की चीज है थोड़ी जी। जंग में झूठ बोल सकते हैं, जंग के दौरान हाँ, लेकिन ये थोड़ा सा डिफरेंट मामला है, अब इसमें जरा डिटेल में जाना पड़ेगा और वो कॉम्प्लिकेटेड सा जरा सा टॉपिक मुझे लग रहा है इस वक्त, तो अभी उसको छोड़ दें। बहरहाल तो हुआ ये कि नबी अलैहिस्सलाम और मुसलमानों तक जब ये खबर पहुंची ना कि अबू सुफियान ने तो बड़ा जो है वो अपना लश्कर तैयार किया हुआ है और मदीना मुनव्वरा के ऊपर अटैक करने वाले हैं, तो मुसलमानों के ऊपर इसका असर क्या हुआ कि मुसलमानों का जो ईमान था ना वो और ज्यादा मजबूत हो गया। ठीक है ना, क्योंकि ये मुसलमान जो थे ना ये आजकल के जैसे मुसलमान नहीं थे कि हम प्रोपेगेंडा से डर जाते हैं, ठीक है ना, बल्कि ये हकीकी मुसलमान थे, नबी अलैहिस्सलाम की बात मानने वाले थे और आखिरत के लिए, तो जिंदगी इनकी क्या थी, आखिरत के लिए, जन्नत के लिए। ठीक है, तो इनका जज्बा ईमानी जो है ना वो जब भी इनके पास ऐसी खबर आती थी कि काफिर जो है वो बड़े लश्कर के साथ तुम्हारे ऊपर हमला करने के लिए आ रहे हैं, ये इनका जोश व खरोश और जज्बा ईमानी और ज्यादा बढ़ जाता, वह ज़ादहुम ईमाना, इनका ईमान उसने बढ़ा दिया। अल्लाह ताला खुद कुरान मजीद में इसका ऐलान फरमाते हैं, इनके ईमान को और बढ़ा दिया इसने। ٹھیک ہے. تو مسلمان جو ہے وہ کوئی اس کی پرواہ کیے بغیر بدر میں پہنچ گئے تھے 1500 صحابہ کو لے کر کے نبی علیہ الصلوۃ والسلام, اور وہاں پر جو ہے وہ ابو سفیان نے تو آنا نہیں تھا. ابو سفیان تھوڑے سے لوگوں کو لے کر کے نکلے اور مر الزہران ایک جگہ ہے وہاں تک پہنچے اور وہاں سے پھر واپس چلے گئے, ٹھیک ہے نا. ہی ڈن کم ٹو بدر. اب بدر میں جو ہے وہ ایک باقاعدہ اس زمانے میں بازار بھی لگا کرتا تھا, ٹھیک ہے, مارکیٹ وغیرہ ہوتی تھی. تو مسلمان جو 8 دن وہاں پہ انتظار کر رہے تھے نا, تو اس میں انہوں نے اس مارکیٹ سے جو ہے نا وہ تھوڑی سی ٹریڈنگ وغیرہ کرنی شروع کر دی, بائنگ اینڈ سیلنگ شروع کر دی. مسلمانوں کو الٹا فائدہ ہی ہو گیا, مانیٹری فائدہ بھی ہو گیا, ہے نا. تو جب کافروں کو شکست دیتے تھے تو مانیٹری فائدہ کس طرح ہوتا تھا؟ مال غنیمت کی شکل میں. یہاں تو کافر آئے نہیں, تو اب مانیٹری فائدہ اللہ تعالیٰ نے ان کو جو ہے وہ بائنگ اینڈ سیلنگ کے ذریعے سے دلوا دیا, ٹھیک ہے. تو اب یہ کاروبار کر کے یہ پھر مدینہ منورہ واپس لوٹ گئے. جی کیا ٹریڈ کرنے والے لوگ وہاں پہ الگ موجود ہوتے تھے, وہاں پہ باقاعدہ ایک بازار لگا کرتا تھا, ٹھیک ہے. یعنی یہ نہیں ہے کہ کوئی موجود نہیں تھا. بدر کا پورا ایک ٹاؤن ہے بدر کا, تو وہاں پر جیسے کہ آپ نے دیکھا ہے نا یہ طائف کے باہر جو ہے وہ کون سا وہ لوگ کیا کہتے ہیں اس بازار کو, اوکاس ہے نا, اوکاس کا باہر بازار جو ہوتا ہے, ٹھیک ہے. تو اب یہ یعنی سال میں ایک خاص ٹائم ہوتا ہے جہاں پہ کہ ساری طرف سے لوگ جو ہیں وہاں پہ آ کر کے جمع ہو جاتے ہیں اور وہ اپنے سٹالز وغیرہ سیٹ اپ کرتے ہیں, دکانیں سیٹ اپ کرتے ہیں, پھر وہاں پہ لوگ آ کر کے خرید و فروخت کرتے ہیں, ٹھیک ہے. تو اسی طرح کا ایک بازار وہاں پر بھی لگتا تھا, ٹھیک ہے. اچھا اس واقعے میں پھر اللہ تعالیٰ کی طرف سے جو یہ آیت نازل ہوئی, اللہ تعالیٰ فرماتے ہیں, بڑا زبردست, اس کا ترجمہ تھوڑا سا آپ سن لیں. اللہ تعالیٰ نے آیت نازل فرمائی, الذین استجابوا للہ والرسول, کہ وہ لوگ جنہوں نے اللہ اور اس کے رسول کی بات مانی, پوزیٹو ریسپانس کیا اللہ اس کے رسول کو, یعنی آپ صلی اللہ علیہ وسلم کی بات مانی, من بعد ما اصابہم القرح, اس کے بعد کہ ان کو زخم پہنچ چکا تھا, تکلیف پہنچ چکی تھی ان لوگوں کو, ٹھیک ہے. یہ آیت جو ہے وہ یہاں پر بھی اپلائی ہوتی ہے, اور یہ آیت اس واقعے پر بھی اپلائی ہوئی تھی کہ جب احد سے نبی علیہ الصلوۃ والسلام بس واپس آئے ہی تھے, سب زخمی تھے, تھکن سے چور تھے, کہ خبر ملی تھی کہ ابو سفیان جو ہے نا وہ واپس آ رہے ہیں مدینہ منورہ پہ اٹیک کرنے کے لیے. تو نبی علیہ الصلوۃ والسلام نے کیا کہا تھا مسلمانوں کو اس وقت, کسی کو یاد ہے؟
چلو وہ لوگ جو احد میں تھے صرف وہی جائیں گے,
ہاں, کہ سب دوبارہ نکلیں اور صرف وہی اس وقت جائیں گے میرے ساتھ جو کہ احد کے اندر بھی شامل تھے. یعنی صرف زخمی تھکے ہوئے لوگ ہی لڑنے کے لیے جائیں گے, جو فریش ہیں جو آرام سے بیٹھے ہوئے تھے وہ نہیں جائیں گے میرے ساتھ لڑنے کے لیے, ٹھیک ہے نا. دیکھیں نبی علیہ الصلوۃ والسلام کی نظر کن چیز پر, کس چیز کے اوپر تھی؟ اللہ کے اوپر, ٹھیک ہے بھائی. اللہ تعالیٰ نے ان ایمان والوں کے واسطے سے ہمیں فتح عطا فرمانی ہے. اب ایمان والے تھکے ہوئے ہوں کوئی مسئلہ نہیں, ایمان والے جو ہیں زخمی ہوں پھر بھی کوئی مسئلہ نہیں, فتح تو اللہ نے دینی ہے, ٹھیک ہے. تو اور بھی ریزنز تھیں جس کی وجہ سے دوسرے لوگوں کو ساتھ نہیں لے جانا چاہتے تھے, بس انہیں کو ساتھ لے جانا چاہتے تھے. ورنہ کبھی ایسا بھی ہوتا ہے کہ بھائی ہاں آپ تھکے ہوئے لوگوں کو چھوڑ دیں اور جو فریش لوگ ہیں ان کو بھی ساتھ لے کر کے جائیں, لیکن اس وقت جو ہے وہ ایسا ریزن نہیں تھا. بہرحال تو اس وقت بھی صحابہ کرام جو ہے تیار ہو گئے تھے, حالانکہ ان کو زخم لگے ہوئے تھے, اور اس وقت بھی جو ہے انہوں نے صحابہ کرام کے لیے یہی فرمایا کہ تیار ہیں, حالانکہ ان کو جو ہے وہ زخم لگ چکا ہے, لیکن یہ لوگ. تو کبھی ایسا بھی ہوتا تھا کہ ایک ہی آیت جو ہے نا وہ دو موقعوں کے اوپر بار بار نازل ہوتی تھی, ایک موقع پہ نازل ہو گئی, اب وہی چیز جو ہے وہ دوبارہ جو ہے نا کسی اور موقع کے اوپر بھی جو اس سے ملتا جلتا واقعہ ہے اس کے اوپر پھر سے وہ آیت نازل ہوئی, ٹھیک ہے. تو بہرحال اللہ تعالیٰ نے فرمایا کہ جن لوگوں نے زخم لگنے کے بعد بھی نبی علیہ الصلوۃ والسلام اور اللہ تعالیٰ کو پازیٹیولی رسپانس کیا, استجابوا للذین احسنوا منہم واتقوا اجر عظیم, تو ان لوگوں کے لیے نا بہترین اجر ہے, اور یعنی جنہوں نے کہ تم لوگوں کے درمیان سے نیکی کا کام کیا, اور واتقوا اور اللہ تعالیٰ سے ڈرے, تو ان کے لیے اجر عظیم ہے ایسے لوگوں کے لیے, ٹھیک ہے. ایک منٹ ہے جی, الذین قال لهم الناس, یہ وہ لوگ ہیں کہ جن سے لوگوں نے کہا, ان الناس قد جمعوا لكم, بے شک لوگ تو اکٹھے ہو کر کے تمہارے اوپر اٹیک کرنے کے لیے آ رہے ہیں, ٹھیک ہے نا. یعنی ابو سفیان جو ہے نا وہ بڑا سا لشکر جمع کر کے تمہارے اوپر اٹیک کرنے کے لیے آ رہا ہے, فخشوہم, بس تم اس سے ڈرو, ابو سفیان آ رہا ہے بھاگو, ڈرو, بچو, ہٹو, بچو, فخشوہم, ڈر جاؤ ان لوگوں سے. تو کیا ہوا؟ اللہ تعالیٰ فرماتے ہیں, فزادہم ایمانا, نہ یہ ڈرے نہ یہ ہٹے, بلکہ ایمان جو ہے وہ ان کا اور زیادہ بڑھ گیا, ٹھیک ہے. وقالو, اور انہوں نے کیا جواب دیا, وہی جواب جو ہمیں بھی دینے کی ضرورت ہے ایسے تمام موقعوں کے اوپر, حسبنا اللہ ونعم الوکیل, اللہ تعالی ہمارے لیے کافی ہے اور وہ بہترین وکیل ہے, بہترین سپورٹر ہے, بہترین ہیلپر ہے اللہ تعالی. ٹھیک ہے, تو انہوں نے کہا حسبنا اللہ ونعم الوکیل, فانقلبوا بنعمت من اللہ, بس وہ جو ہے وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے حکم کے اوپر نکلے, بدر پہنچے لڑائی کرنے کے لیے, لڑائی تو کوئی ہوئی نہیں, الٹا جو ہے وہ ان کو فائنانشیل فائدہ ہو گیا, ان کی اکانومی جو ہے وہ زیادہ بہتر ہو گئی, تو وہ اللہ تعالیٰ کی نعمتیں بدر کے بازار سے حاصل کر کے واپس لوٹے, وفضل, اور اللہ تعالیٰ کا فضل, لم یمسسہم سوء, ان کو کوئی برائی نہیں پہنچی, کوئی ان کو تکلیف وکلیف کچھ بھی نہیں ہوا یہاں پر, واتبعوا رضوان اللہ, تو اللہ تعالیٰ کی رضوان کو جو, اور انہوں نے جو ہے وہ اتباع کری اللہ تعالیٰ کی رضا کی, واللہ ذو فضل عظیم, اللہ تعالیٰ تو بہترین فضل والا ہے, سب سے بڑا فضل والا ہے, انما ذالکم الشیطان یخوف اولیاءہ, لیکن سوائے اس کے نہیں کہ جو شیطان ہوتا ہے نا وہ اللہ تعالیٰ کے دوستوں کو ڈرانے کی کوشش کرتا ہے. ٹھیک ہے, جو شیطان ہوتا ہے وہ اللہ کے دوستوں کو ڈرانے کی کوشش کرتا ہے, فلا تخافوہم وخافونی, بس تم ان سے مت ڈرو, اللہ تعالیٰ ہمیں کیا کہہ رہے ہیں, بس تم ان لوگوں سے مت ڈرو بلکہ تم مجھ سے ڈرو, خافونی تم مجھ سے ڈرو, اللہ تعالیٰ فرما رہے ہیں مجھ سے ڈرو بھائی, ان کنتم مؤمنین, اگر تم ایمان والے ہو, اگر تم میرے رسول کی بات مانتے ہو تو تمہیں ان سے ڈرنے کی کیا ضرورت ہے, یہ کیا بات ہوئی کہ بھائی اللہ کے رسول کے ہم ایمان لے کر کے آئے, ہم یا رسول اللہ یا رسول اللہ یا حبیب اللہ, لیکن امریکہ سے ڈر رہے ہیں, روس سے ڈر رہے ہیں, چین سے ڈر رہے ہیں, فلانے سے ڈر رہے ہیں, ڈھمکانے سے ڈر رہے ہیں, لیکن ہے نا وہ 12 ربیع الاول بھی خوب مناتے ہیں, ہے نا, اور بھی بہت زیادہ سیرت کانفرنس بھی بہت زیادہ کرتے ہیں, لیکن ڈر جو ہے نا وہ ان سے رہے. ٹھیک ہے, اللہ تعالیٰ فرما رہے ہیں کہ بھائی اگر تم ایمان والے ہو, میرے رسول صلی اللہ علیہ وسلم کے ماننے والے ہو, تو بھائی مجھ سے ڈرو, ہے نا, تم ان سے کیوں ڈر رہے ہو یار, یہ کوئی بات ہو, یہ ڈز اٹ میک اینی سینس, ہے نا, یہ کون سی نان سینس قسم کی بات ہے. ٹھیک ہے, تو اس آیت میں جو اللہ تعالیٰ نے فرمایا انما ذالکم الشیطان یخوف اولیاءہ, ٹھیک ہے, تو اس کے اوپر پھر علماء نے لکھا کہ اللہ تعالیٰ نے فرمایا ہے کہ یہ جو جھوٹی خبریں پھیلا کر کے جو بھی انسان مسلمانوں کو ڈرانے کی کوشش کرتا ہے نا, یہ انسان جو ہے اللہ تعالیٰ نے اس کو شیطان کہا ہے. اللہ تعالیٰ نے ایسے انسان کو جو کہ جھوٹی خبریں پھیلاتا ہے, ٹھیک ہے نا, اس کو اللہ تعالیٰ نے شیطان کہا ہے. ٹھیک ہے, تو ہمیں جو ہے نا وہ اس طریقے سے جھوٹی خبریں پھیلانے کی اجازت نہیں ہے. حضرت نے یہاں پہ لکھا ہے مولانا ادریس احمد کاندھلوی رحمتہ اللہ علیہ, جو کہ ہمارے بہت بڑے بزرگوں میں سے ہیں, وہ یہ لکھتے ہیں کہ جھوٹ کا جواب سچائی سے دو, جھوٹ کا جواب سچائی سے دو, معاذ اللہ, اللہ کی پناہ, اگر تم نے بھی جھوٹ کے جواب میں جھوٹ بولنا شروع کر دیا تو پھر فائدہ ہی کیا ہوا, اسلام اپنے دشمنوں کے متعلق بھی جھوٹ بولنے کی اجازت نہیں دیتا. ٹھیک ہے, دشمنوں کے متعلق بھی جھوٹ بولنے کی اجازت نہیں دیتا. ٹھیک ہے, اب یہاں پر ایک بات ذرا اور صاف ہو جاتی ہے, کلیئر ہو جاتی ہے کہ یہ جو پروپیگنڈا ہے نا, جیسے کہ آپ کا سوال بھی تھا اور دھوکہ اور جھوٹ پروپیگنڈا میں کیا فرق ہے, تو پروپیگنڈا کے اندر آپ کسی کے اوپر جو ہے نا وہ تہمت لگا رہے ہوتے ہیں, کوئی جھوٹی باتیں کسی کے بارے میں کر رہے ہوتے ہیں, حالانکہ اس نے یہ کام نہیں کیا ہوتا, حالانکہ کوئی ایسا معاملہ اس کے ساتھ ایسا نہیں ہوتا. ٹھیک ہے, تو اس کی اسلام نے اجازت نہیں دی ہے, اپنے دشمنوں کے بارے میں بھی جھوٹ نہیں بول سکتے, جو حقیقت ہے وہ بیان کر سکتے ہیں لیکن جھوٹ نہیں بول سکتے کہ بھئی وہ تو دشمن ہے, وہ تو یہ ہے, تو اب جو ہے نا وہ اس نے ایک برا کام کیا تھا, آپ نے اس کے اوپر 10 برے کام لگا دیے, حالانکہ اس نے 9 برے کام تو نہیں کیا تھا, اس نے تو خالی ایک برا کام کیا تھا. ٹھیک ہے نا, تو یہ 9 برے کام جو آپ نے اپنی طرف سے لگا دیا نا اس کے اوپر, اس کی اجازت نہیں ہے اسلام کے اندر. ٹھیک ہے جی, یا رسول اللہ کہنا جو ہے وہ ٹھیک نہیں ہے اگر ہم رسول اللہ صلی اللہ علیہ وسلم کی قبر کے پاس نہ ہو. جی آپ نے بالکل صحیح سنا ہے. ٹھیک ہے نا, لیکن اس کے اندر یہ بات بھی یاد رکھیں کہ صرف جو پوئٹری ہوتی ہے نا, شعر, تو شعر و شاعری کے اندر اس قسم کے الفاظ کہنا جو ہے وہ جائز ہوتے ہیں, کیونکہ شعر و شاعری بالکل ایک ڈفرنٹ لیول کے اوپر بات ہو رہی ہوتی ہے, وہ لٹرل لیول کے اوپر ایگزیکٹنیس کے ساتھ بات نہیں ہو رہی ہوتی. ٹھیک ہے, تو کبھی ہمارے کسی بزرگ کا آپ شعر سنیں جس کے اندر یا رسول اللہ لکھا ہوتا, آپ یہ سمجھیں گے کہ یہ بھی بدعتی ہو گئے, نہیں, وہ شعر ہے, शेर के ऊपर अलग अहकाम होते हैं और जो आम बातचीत होती है उसके अंदर अलग होते हैं। ठीक है, तो हाँ, आम बातचीत में आप नबी अलैहि सलाम की कब्र मुबारक के करीब के जो इलाके हैं ना, जिसके अंदर हमारे अकाबरीन फरमाते हैं पूरी मस्जिद नबी जो है ना उसके अंदर शामिल है, कहीं से भी खड़े होकर के आप या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अस्सलामु अलैकुम कह सकते हैं। ठीक है, और मवाजे शरीफ के सामने से तो ऑब्वियसली कह ही सकते हैं। नाते जो है वो पोइट्री होती है, नात जो है वो पोइट्री कहते हैं। जी बयान जी, वो कितने थे? अंदाजा तो यही है कि 700 सहाबा शरीक हुए थे, 700 के अंदर 70 जो है वो तो शहीद हो गए थे, तो अंदाजन जो है वो 600 अराउंड होंगे। ठीक है, 630 एग्जैक्ट है, लेकिन वो कुछ होता है कि भी बहुत ज्यादा है चल ही नहीं सकते, अब इतने ज्यादा जख्मी है, क्योंकि 6 का तो हमने हमने पढ़ा था ना, बल्कि किसी ने आपने से बताया भी था कि 6 वो थे जो कि मदीना मुनव्वरा जाकर के शहीद हो गए थे और उनकी कब्रें जो है वो वहां पे जन्नतुल बकी के अंदर है, वो 70 के अंदर शामिल थे कि उनके अलावा थे, लेकिन एनीवे एग्जैक्ट नंबर एग्जैक्ट नहीं होता। जी आप क्या पूछ रहे थे? मैंने जी 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 हाँ, वो एक सहाबी थे, उनका नाम क्या था मुझे तो याद नहीं आ रहा, जिनके वालिद साहब जो है वो इंतकाल हो गया था, शहीद हो गया था, वो उन्होंने इजाजत ली थी नबी सल्लल्लाहु अलैहि वसल्लम, उनको इजाजत दे दी। ठीक है, तुम्हारा अच्छा, तो ये जो है ना फिर वाकयात मुकम्मल हुए नहीं, अभी अभी छोटे छोटे और वाकयात हैं, लेकिन ये एक मेजर वाकया 4 हिजरी का मुकम्मल हुआ। चंद छोटे छोटे वाकयात पढ़ के फिर हम 4th हिजरी को मुकम्मल करेंगे और फिर 5th हिजरी शुरू करेंगे। देखते हैं आज कितना वक्त है, अरे टाइम तो पूरा हो गया, बस जल्दी से। इसी साल यानी 4th हिजरी के अंदर हजरत इमाम हुसैन रजी अल्लाह तआला की विलादत हुई, पिछले साल हसन रजी अल्लाह तआला पैदा हुए थे और एक साल के बाद हुसैन रजी अल्लाह तआला किन के घर में पैदा हुए थे? अली रजी अल्लाह तआला और फातिमतुज़्ज़हरा रजी अल्लाह तआला अन्हा नबी सल्लल्लाहु अलैहि वसल्लम की जो सबसे छोटी बेटी थी उनके घर में ये नवासे रसूल पैदा हुए। अच्छा, इसी साल जो है जमादियुल उला में हजरत उस्मान बिन अफ़ान रजी अल्लाह तआला अन्हा के बेटे थे अब्दुल्ला, उनका 6 साल की उम्र में इंतकाल हो गया। इसी साल शव्वाल के महीने में नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक शादी फरमाई हजरत उम्मे सलमा रजी अल्लाह तआला अन्हा के साथ, क्योंकि अबू सलमा रजी अल्लाह तआला अन्हा का इंतकाल हो गया था, उम्मे सलमा रजी अल्लाह तआला से नबी सल्लल्लाहु अलैहि वसल्लम ने फिर शादी फरमाई शव्वाल में। और इसी साल के जो रमजानुल मुबारक का महीना है उसमें नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत ज़ैनब बिनते खुज़ैमा रजी अल्लाह तआला अन्हा से भी शादी फरमाई। ठीक है, नबी सल्लल्लाहु अलैहि वसल्लम की बड़ी बेटी का नाम भी ज़ैनब था, नबी सल्लल्लाहु अलैहि वसल्लम की 2 बीवियों का नाम ज़ैनब था, एक तो थी ज़ैनब बिनते जहश रजी अल्लाह तआला अन्हा, नबी सल्लल्लाहु अलैहि वसल्लम की टोटल जो है वो 11 बीवियां थी। ठीक है ना, और 2 का जो है वो इंतकाल हो गया, इनका एक्चुअली कुछ अरसे के बाद इंतकाल हो गया। ठीक है, ज़ैनब बिनते खुज़ैमा रज़ी अल्लाह तआला, इनको उम्मुल मसाकीन भी कहते हैं क्योंकि ये सबसे ज्यादा सदका खैरात किया करती थी मसाकीन में। ठीक है, तो इनको उम्मुल मसाकीन का लकब बाकायदा मिला था। अच्छा, इसी साल जो है ना नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत ज़ैद बिन साबित रज़ी अल्लाह तआला अन्हु को हुक्म दिया कि आप जा करके यहूदियों की जुबान में लिखना और पढ़ना सीखें। ठीक है, इब्रानी जुबान जो यहूदियों की जुबान होती है तो उसमें लिखना पढ़ना सीखें, क्योंकि मुझे यहूदियों के पढ़ने के ऊपर इत्मीनान नहीं। ठीक है, आई डोंट ट्रस्ट, ये लोग हैं ना वो बहुत धोखे देते हैं, तो जब ये अपनी कोई इबारत इब्रानी की इबारत पढ़ के सुनाते हैं ना तो हो सकता है ये झूठ बोल रहे हो, सकता है ये छुपा रहे हो। ज़ैद बिन साबित रज़ी अल्लाह तआला अन्हु को, ठीक है, इस तरह की चीजें आप लोग लिख लिया करें, वरना फिर नेक्स्ट टाइम जब क्विज होगा तो आप सारे भाग रहे होंगे इधर उधर, तो उसकी तैयारी कैसे करें। ठीक है जी, उन्होंने कहाँ से और किससे सीखा इसकी तफसील तो एक्चुअली नहीं है, लेकिन यहूदियों की जुबान सीखने के लिए वो किसी यहूदी के पास ही गए होंगे ना। ठीक है, जिसको की जुबान आती है, तो इससे हमें एक और भी बात बहुत इंपॉर्टेंट बात पता चलती है जो कि हम लोग आपके हम आपके सामने कई दफा पहले भी बात कर चुके हैं कि नॉलेज के अंदर जो सबसे अहम चीज होती है, इल्म के लिए जो सबसे अहम टूल होता है वो लैंग्वेज होती है। ठीक है ना, अगर आपको लैंग्वेज अच्छी नहीं आती ना तो आप इल्म हासिल नहीं कर सकते। ठीक है ना, जैसे अगर आपको उर्दू नहीं आती तो आप बैठ के आपको कुछ समझ में आता कि मैं क्या बोल रहा हूँ? तो भाई आपको उर्दू आती है तो आप समझ रहे हैं, आपकी नॉलेज बढ़ रही है, आप लिख भी रहे हैं, आपको याद भी हो रहा है, आप कम्युनिकेट भी कर सकते हैं, ठीक है ना। तो अगर उर्दू ना आती तो आप नहीं कर सकते थे। उसी तरीके से किसी दूसरी लैंग्वेज के अंदर बहुत सारा इल्म मौजूद हो, अरबी जुबान सबसे अहम जुबान है ना, कुरान की है, हदीस की जुबान है, फिका की किताबों की जुबान है, अरबी शायरी की जुबान है। अगर हमें अरबी जुबान नहीं आती होगी तो इतना सारा हमारे पास इल्म मौजूद है कुरान मजीद में, हदीस मुबारक सब में, लेकिन बिल्कुल जीरो है ना, अरबी नहीं आती, जीरो, उस पूरी नॉलेज का हमें कोई फायदा नहीं हो रहा, ठीक है ना। तो लैंग्वेज जो है ना, ये असल चीज होती है। अगर हमें लैंग्वेज आ जाए ना कोई, तो क्या होता है, इससे डोर्स खुल जाते हैं, इल्म के दरवाजे खुल जाते हैं, ठीक है। तो लैंग्वेज के ऊपर सबसे ज्यादा एम्फेसिस करें आज के दौर के अंदर मजबूरन, ठीक है, मजबूरन, क्योंकि हम जो है वो अंग्रेजों के गुलाम हैं, ठीक है ना, पिछले 200 साल से हम अंग्रेजों के गुलाम हैं, तो इस वजह से ना मजबूरन हमें अंग्रेजी जुबान भी सीखनी जरूरी है और अच्छी सीखनी जरूरी है, ताकि हम उनकी चीजों को समझ सकें। जैसे यहूदियों की जुबान नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम ने सीखी, या अभी सीखने के लिए कहा था ना, क्योंकि मजबूरन भाई यहूदी जो है वो आपको नुकसान पहुंचाने की कोशिश करते रहते हैं, धोखा देने की कोशिश करते रहते हैं, तो इस वजह से उनकी जुबान भी सीखनी जरूरी है। यही हुक्म इस वक्त जो है वो इंग्लिश के ऊपर भी आएगा, ठीक है। अब यहाँ पे इन्होंने लिखा, इज दिस एप्लीकेबल फॉर हजरत अबू बकर सिद्दीक उमर हजरत अनान, सॉरी किस कॉन्टेक्स्ट में आपने लिखा था, ये तो मैंने मिस कर दिया। आप अगर थोड़ा सा याद दिला दें कि आपने किस कॉन्टेक्स्ट में सवाल किया था हजरत के साथ, उस वक्त मैंने आपको सवाल पढ़ा नहीं। हजरत ज़ैनब बिन्त खुज़ैमा हजरत अनान से शादी किस मंथ में हुई? ज़ैनब बिन्त खुज़ैमा से शादी हुई थी रमजानुल मुबारक के अंदर, और उम्मे सलमा से शादी हुई थी माह शव्वाल के अंदर। ज़ैद बिन साबित ने दोनों को हुक्म दिया, और आखिरी बात यहाँ पर 5 हिजरी की दो बातें हैं एक्चुअली, एक थोड़ी सी वो है कि वाकई हुई कि नहीं हुई, कि हिजाब का जो हुक्म है ना, कुछ उलमा के नजदीक हिजाब का जो हुक्म है वो 4 हिजरी के अंदर आया, लेकिन ज्यादा उलमा के नजदीक हिजाब का हुक्म जो है वो 5 हिजरी के अंदर आया, ठीक है, जिस वजह से 5 हिजरी ज्यादा मशहूर भी है। 4 में जो है वो कुछ ने कहा, और आखिरी जो जो इवेंट लिखा हुआ है 4 हिजरी का, वो भी एक गजवा, एक और जंग, ठीक है, माह रबीउल अव्वल के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम को खबर मिली कि दौमतुल जुंदल के लोग मदीना मुनव्वरा पर हमला करना चाहते हैं, ठीक है ना। तो आप सल्लल्लाहु अलैहि वसल्लम फिर 1000 सहाबे की जमीयत को लेकर के 25 रबीउल अव्वल 5 हिजरी को दौमतुल जुंदल की तरफ रवाना हुए। अच्छा, ये 5 हिजरी के वाक़ शुरू हो चुके हैं, तो 4 हिजरी के तो मुकम्मल हो, ठीक है। चलिए, अगर किसी के पास कोई सवाल है तो अभी हम देख लेते हैं, अदरवाइज सीरत की क्लास आज के हम खत्म करते हैं। हाँ, आपके दौमतुल जुंदल सकाका के पास है,
एक मीनार है, इसमें सहाबी ने अज़ान दी थी।
अच्छा, माशाल्लाह, आप तो सकाका जाते रहते हैं, पुप्पो के रहते हैं, इस वजह से आपको बताया, हमारी तो कोई पुप्पो होते नहीं है। और कोई जी, इब्रानी, ठीक है, एक सुरियानी जुबान भी मशहूर है, उसमें वो है कि वो उससे भी ज्यादा पुरानी जुबान थी, ठीक है, तो वो सुरियानी इवॉल्व होकर के इब्रानी बन गई थी, फिर इब्रानी जो है ना वो आहिस्ता आहिस्ता यहूदियों के अंदर भी खत्म हो गई, ठीक है, यानी जब मुसलमान फिर पूरी दुनिया के ऊपर माशाल्लाह मुसलमानों का कब्जा हो गया, मुसलमानों ने जो है वो अपनी हुकूमत कायम कर ली, तो अरबी जुबान जो है ना ये हो गई वैसे ही जैसे कि आज इंग्लिश है, इंटरनेशनल लैंग्वेज कहते हैं ना, इंग्लिश इज द इंटरनेशनल लैंग्वेज, उस वक्त अरबी इंटरनेशनल लैंग्वेज हो गई थी। तो जितने दूसरी जुबानों के लोग थे ना, उन्होंने अपनी जुबानों को जो है वो कम अहमियत देनी शुरू कर दी और अरबी को जो है वो सीखना शुरू कर दिया, ठीक है। तो इसी वजह से यहूदियों ने भी अरबी को सीखा, यहूदी भी अरबी के अंदर सारा काम करना शुरू हो गए, जो इस तरफ के लोग थे सेंट्रल एशियन रिपब्लिक्स के, है ना, ये उज्बेकिस्तान, ये बुखारा, समरकंद, इन लोगों की जुबान अरबी को थोड़ी थी, लेकिन इन लोगों ने अरबी को सीखना शुरू किया, और इन्हीं के अंदर जो है वो हजरत इमाम बुखारी, इमाम मुस्लिम, इमाम तिर्मिजी, है ना, अरब के कितने बड़े बड़े, हालांकि वो अरबी नहीं थे। उसी तरीके से अफ्रीका की तरफ मुसलमान गए तो अफ्रीकियों की भी हबशी जुबान और दूसरी जुबान है, लेकिन उन्होंने भी अरबी बोलनी शुरू कर दी, ठीक है ना। स्पेन के ऊपर कब्जा हुआ मुसलमानों का, तो स्पेन की भी जुबान जो है वो अरबी हो गई। अब वो लोग आकर के अरबी सीखा करते थे, है ना, ब्रिटिश आकर के अरबी सीख रहे हैं, ब्रिटिश तो खैर उज़मान, फ्रेंच आकर के सीख रहे हैं सब।
अब यहूदियों की जबान अरबी है?
नहीं, अब यहूदियों ने क्या किया कि जब उनको उन्होंने थोड़ा सा अपना रिवाइवल किया ना, उनके अंदर फिर उन्होंने अपना एक मुल्क बना लिया, ठीक है। तो उन्होंने क्या किया कि उन्होंने फिर अपने पुराने पुराने टेक्स्ट उठाए, निकाले और अरबी जुबान को सामने रखा, और अरबी जुबान के जो सर्फ और नहफ के कायदे होते हैं ना, अरबिक ग्रामर के जो कायदे होते हैं, उन कायदों को जो है वो उन्होंने किसी तरीके से यूज करके अपनी इब्रानी जुबान को दोबारा से जिंदा किया, ठीक है ना। उसका जो लिखने का अंदाज है वो थोड़ा सा मुख्तलिफ है, लेकिन ज्यादा मुख्तलिफ नहीं है। इब्रानी का जो स्क्रिप्ट है ना, वो एक्चुअली अरबी से बहुत ज्यादा मिलती जुलती है। हत्ता कि इब्रानी, अगर आप ये जो जिसको के क्या कहते हैं इसका, हिब्रू, ठीक है, हिब्रू जब अगर आप किसी से सुने ना, तो वो हिब्रू के अल्फाज भी आपको अरबी से बहुत ज्यादा मिलते हुए नजर आएंगे, सुनाई देंगे, ठीक है। तो इस तरीके से उन्होंने हिब्रू नाम की एक नई जुबान बना ली है। वो कितनी एक्चुअल हिब्रू के मुताबिक है ये तो एक्चुअली किसी को नहीं पता, ठीक है ना, लेकिन सो कॉल्ड उन्होंने उसको हिब्रू कहना शुरू कर दिया है, लेकिन वो ज्यादा क्लोज है ना एक्चुअली अरबी के साथ है, ठीक है। आर यू सजेस्टिंग टू चिल्ड्रन टू लर्न अदर लैंग्वेजेस बिसाइड्स अरबिक एंड इंग्लिश? जी, सबसे पहले तो जी अपनी जुबान सीखें जो उर्दू है, ठीक है, फिर उसके बाद जो है ना वो अरबी सीखें, ठीक है, और अरबी सीखने के बाद जो है ना, अरबी सीखने के साथ साथ आप अंग्रेजी भी सीखें, ठीक है। ये तीन लैंग्वेज जो है ना इंडियन पाकिस्तानियों के लिए, जिनको उर्दू समझ में आती है, सुन करके समझ में आ जाती है ना, तो उनके लिए ये तीन लैंग्वेजेस जो है वो इनके बगैर गुजारा, ठीक है ना, ये कंपल्सरी है, उर्दू, अरबी और अंग्रेजी। अंग्रेजी भी उस लिए जिस वजह से कि इब्रानी सिखवाई थी उस वजह से, ठीक है। फिर उसके बाद जो है वो आपके पास अगर टाइम है और शौक है, आप जो है कुछ और जुबानें भी सीख सकते हैं। हाँ, कुछ लोगों की अपनी लोकल लैंग्वेजेस और भी होती हैं, जैसे कोई सिंध से ताल्लुक है उसकी सिंधी है, किसी की जो है वो आपकी मलयालम है, किसी की जो है वो तेलुगु है, किसी की जो है वो पंजाबी है, किसी की पश्तो है, ठीक है। तो अपनी लैंग्वेज तो वैसे घर के अंदर उमूमी तौर पर आ ही जाती है, सिर्फ एक मुसीबत उर्दू स्पीकिंग लोगों के साथ ये मुसीबत है कि उनके बच्चों को अपनी जुबान नहीं आती। सिंधी के बच्चों को अपनी जुबान आती है, पंजाबी के बच्चों को अपनी जुबान आती है, तेलुगु के बच्चों को अपनी जुबान आती है, उर्दू बोलने वालों को अपनी जुबान नहीं है, उसको अंग्रेजी आती है। ये वाली बेवकूफी अब खत्म करते हैं, ठीक है, चलें और कोई चीज भाई। तो हमारी क्लास फिर अब हम मुकम्मल करते हैं, और थोड़ी सी अब चलें बात बोलते हैं ऑनलाइन, आपको नहीं पता हम क्या कर रहे हैं, ठीक है। आखिर दुआना अन अलहम्दुलिल्लाह रब्बिल आलमीन, अस्सलाम वालेकुम।
Recording stopped.